हामीले चाहिँ गत अध्ययनहरूमा चाहिँ उत्पत्तिको 1-19 अध्यायसम्म हेरेका छौँ, अनि विशेष गरी हामीले चाहिँ अब्राहमको जीवनलाई चाहिँ हामी विशेष ध्यान दिँदैछौँ, हामी सिक्न चाहन्छौँ। अनि आदम र हवाले पाप गरेपछि अनि साँच्चै एउटा कुरा, जब हामी बाइबल पढ्छौँ है, बाइबलमा हामी खोजी गर्दैछौँ, हामी के खोजी गर्दैछौँ, कोही हामी के खोजी गर्दैछौँ बाइबलमा, कसैले भन्न सक्नुहुन्छ मलाई? मुख्य धेरै कुराहरू छन् तर मुख्य, दिदी बहिनीहरू, हजुर दाजुभाइहरू, येशु ख्रीष्टलाई खोजी गरिरहेछ। प्रभु येशु बौरी उठ्नु भएपछि उहाँले भन्नुभयो पवित्र शास्त्रमा खोजी गर, मोसाले मेरो विषयमा लेखे, दाउदले मेरो विषयमा लेखे, भजनका पुस्तकहरू, अगमबक्ताहरू, व्यवस्था, मोसा सबै चाहिँ मेरो विषयमा लेखेका हुन्। त्यसैले सबभन्दा पहिला चाहिँ हामी येशु ख्रीष्टलाई खोजी गर्दैछौँ, उहाँलाई चिन्न चाहँदैछौँ। अनि बाइबलको सबैभन्दा पहिलो भविष्यवाणी, ख्रीष्ट येशुको बारेमा भविष्यवाणी चाहिँ कुन चाहिँ पद हो दिदीबहिनीहरू? फेरि उत्पत्ति 3:15 ठिक जवाफ हो, त्यहाँ जाउँ। आदम र हवाले पाप गरेपछि परमेश्वरले एउटा लडाइँको कुरा गर्नुभयो, जसमा शैतानले परमेश्वरले पठाउनुहुने स्त्रीको सन्तान अथवा वंशलाई चाहिँ कुर्कुच्चो ढस्नेछ अथवा चोट पुर्याउनेछ, तर त्यो व्यक्तिले चाहिँ शैतानको टाउको कुच्याउनेछ। उत्पत्ति 3:15 अनि 13 र त्यस स्त्रीको बिचमा, अनि 13 सन्तान र त्यसको सन्तानको बिचमा म दुश्मनी हाल्नेछु, उसले तेरो टाउको कुच्याउनेछ र तैँले उसको कुर्कुच्चा डस्नेछ। आदम र हवाले पाप गरेपछिको वर्षहरू, दशकहरू, शताब्दीहरू हेर्न थालेपछि सबभन्दा ठुलो घटना चाहिँ कुन चाहिँ हो दाजुभाइहरू? आदम र हवा र पाप, ध्यान दिएर सुन्नुहोस् है पहिलोचोटि नै, आदम र हवाले पाप गरेपछि को सबैभन्दा ठुलो घटना चाहिँ कुन हो बाइबलमा? जल प्रलय चाहिँ ठिक जवाब हो है, उत्पत्ति 6-9 अध्यायमा। अनि त्यसको लगभग 100 वर्षपछि फेरि अर्को ठुलो घटना घट्यो, कुन चाहिँ घटना थियो त्यो दिदी बहिनीहरू? बाबेलको धरहरामा भाषाको खलबल, उत्पत्ति 11 अध्याय हो त्यो। कुन कुन भाषामा उनीहरू विभाजित भए त्यो चाहिँ 10 अध्यायले बताउँछ। अनि बाबेलको धराराको भाषाको खलबलपछि 200 नबित्दै परमेश्वरले अब्राहम भन्ने एकजना व्यक्तिलाई चाहिँ बोलाउनु भयो, अनि त्यो घटना चाहिँ आजभन्दा लगभग 4000 अगाडिको कुरा हो। अब्राहम आजभन्दा 4000 अगाडिको व्यक्ति हो। अब कुरा यस्तो छ, आदम चाहिँ अब्राहम भन्दा कति वर्ष अगाडिका व्यक्ति थिए? वंशावलीको तथ्याङ्कहरूलाई जोड्दै जाँदाखेरि, अङ्कहरूलाई जोड्दै जाँदा के पाउँछु भने आदम चाहिँ अब्राहम भन्दा लगभग 2000 अगाडिका व्यक्ति थिए। त्यसैले यहाँ 3 कुरा म राख्छु ल, आज हामी यहाँ छौँ, यो घडी 2017 साल 2074 पनि भन्न सकिन्छ है, होइन 2000 भयो। अब 2000 अगाडि चाहिँ प्रभु येशु ख्रीष्ट बेथलेहेममा जन्मिनु भयो, कल्वरी क्रुसमा मर्नु भयो, बौरी उठेर स्वर्ग जानुभयो, 2000 भइसक्यो यहाँ। अब प्रभु येशु भन्दा पनि 2000 अगाडि चाहिँ यहाँ को छ? अब्राहम छ है। भनेको हाम्रो 2000 2000 2 र 2 जोडेपछि 4 है त, यो हिसाब क्लास त होइन है, तर यति त जोड्नु पऱ्यो हामीले त। 4000 अगाडि हामीभन्दा अगाडि चाहिँ अब्राहम छ। अब यहाँभन्दा पनि अझ 2000 अगाडि गएपछि चाहिँ कसलाई भेट्छौँ? आदमलाई है। त्यसैले सजिलो छ यार, बाइबलको यो समयक्रम यति चाहिँ एकदम राम्रोसँग चाहिँ तपाईँले जानेको होस्। अब
यसो हेर्दाखेरि यहाँ आदम छ, के अरे होइन यहाँ त अब्राहम छ, यहाँ आदम छ। 2000 वर्ष भनेको त बाबुले कति लामो समय जस्तो लाग्छ हो पनि, किनभने 2000 वर्ष अगाडि ख्रिस्ट मर्नुभयो हामीभन्दा अगाडि, अनि त्योभन्दा 2000 वर्ष अगाडि अब्राहम, त्योभन्दा पनि 2000 वर्ष अगाडि आदम। तर एउटा कुरा चाहिँ यादमा राख्नुपर्छ, त्यो के भने त्यस बेला यो समयमा आदमदेखि अब्राहमको समयमा चाहिँ मान्छेहरू धेरै लामो समय बाँच्थे। उत्पत्ति 1, 2, 3, 4, 5 पढ्दै जानुहोस् है। अनि आदमले कति पुस्तासम्म देखे, ऊ त 930 वर्ष बाँचेको थियो, कति पुस्ता देखे त मलाई थाहा छ, 8 पुस्ता। तपाईँले देख्नुहुन्छ 8 पुस्ता? मेरो त आफ्नै हजुरबालाई पनि भेटिनँ मैले, मेरो बुवापट्टि खालि मैले हरेकचोटि फर्म भर्दाखेरि चामु नारायण श्रेष्ठ भनेर त लेख्छु, तर फोटो पनि छैन, थाहै छैन, 2 पुस्ता है। तर आदमले चाहिँ कति पुस्ता देखे रे, 8 पुस्ता। 8 पुस्तामा जन्मेको व्यक्तिको नाम चाहिँ हो मतुसेलह। ऊ त धेरै लामो समय बाँच्यो, बाइबलमा उल्लेखित सबैभन्दा लामो समय बाँच्ने व्यक्ति उनी थियो, 969 वर्ष बाँचे, 969 है। अनि यो टिबिएस बाइबलमा चाहिँ मिस्टेक छ, 969 भनेको छ, होइन 969 हुनुपर्ने, 969। अब मथुसेलको नातिको नाम चाहिँ प्रख्यात छ, उसको नाम तपाईँले थाहा पाउन सक्नुहुन्छ। उसको 3 छोराहरू थिए, अन्त 3 बुहारीसितै आफ्नो श्रीमतीसित चाहिँ एउटा जहाजभित्र गएका थिए। उसको नाम के हो, नुह है। त्यसैले मथुसेलको नाति चाहिँ नुह। अब हेर्नुहोस् भनेपछि, अनि फेरि अर्को कुरा, नुहको 3 छोरा थिए, सेम, हाम, यापेत। अब हेर्नुहोस् सेम चाहिँ, हेर्नुहोस् है, अब्राहम छ होइन, अब्राहम जन्मिँदाखेरि सेम मरेको थिएन। अब हेर्नुहोस् है, अब्राहमले सेमलाई भेट्न सक्थे, अब्राहम 56 वर्ष पुगेपछि मात्र सेम मर्यो, हेर्नुहोस् है। अब हेर्नुहोस् अब कति यो ठुलो दुरी भन्ठानेको त 81 नजिकै नै जान्छ। आदम के अरे अब्राहमले सेमलाई भेटे, सेमले त सेम त नुहको, अनि सेम वास्तवमा ले मथुसेललाई भेटे, अनि मथुसेलले कसलाई भेटे, आदमलाई भेटे, 1, 2 त्यसपछि यहाँ आइपुगिन्छ। त्यसैले हाम्रो जस्तो अहिले हामी 70 वर्ष बाँच्ने मान्छेहरू जस्तो थिएन पहिला। त्यसैले यहाँ के देख्छौँ भने अब्राहमलाई धेरै कुरा थाहा थियो, प्रत्यक्ष रूपमा नै आदमबाट, अदनको बगैँचा, सृष्टि, पाप, पतन इत्यादि, अनि त्यसपछि भएको घटनाहरू होइन, एकदम सजिलै छ, थाहा थियो। सेम जो जहाजभित्र थिए उसलाई भेटेको थियो। परमेश्वरले त्यत्तिकै त्यो अङ्कहरू राखिदिनु भएको होइन, यी सब कुराहरू चाहिँ हामीले निष्कर्ष निकाल्न सकोस् भनेर, अनि यी सब थाहा भएर पनि, जस्तै कि उत्पत्ति 3:15 सजिलै थाहा थियो, किन थाहा नहुनु, त्यत्रो प्रतिज्ञा दिनुभएको छ, पाप गरेपछि स्त्रीको सन्तान आउनेछ, शैतानको शिर कुच्याउनेछ, यो प्रतिज्ञा थाहा थियो मान्छेहरूलाई। तर के भयो भने त्यस बेलाका अधिकांश मान्छेहरूले परमेश्वरलाई जानेर पनि उहाँलाई चाहिँ आदर गरेन। कहाँ लेखा छ यो नयाँ नियममा, ठ्याक्कै त्यही शब्दमा त होइन, तर यही सत्यता, परमेश्वरको विषयमा उनीहरूले जानेर पनि उनीहरू 4 फुटे जनावर चराचुरुङ्गीहरूलाई पुज्नेपट्टि लागे, उनीहरूले सृष्टिकर्ताको महिमालाई चाहिँ उनीहरूले एउटा झुटसँग साटे। सिमन भाइ, रोमी 1 अध्यायको विषय नै यही हो, रोमी 1 अध्यायमा चाहिँ यो कुरा गरिरहेको छ। अनि त्यसपछि सबै समलिङ्गीहरूको कुरा आउँछ, सदोम र गमोराको कुरा गर्दैछ, उनीहरू चाहिँ स्वाभाविक प्रयोग छोडेर चाहिँ उनीहरू चाहिँ यसरी अभिलाषामा उनीहरू डुबे भन्ने कुरा। अधिकांश यस्तो भए पनि थोरै व्यक्तिहरू चाहिँ विश्वासयोग्य रहे, त्यसमध्ये एकजनाको नाम हो अब्राहम। अब्राहमले त्यतिकै हावामा परमेश्वरलाई चिनेको होइन, यो सम्बन्ध यो सूचना प्रवाह भएको थियो। अब हामीले असोजको बिचतिर हो जब हामी चाहिँ, र त्योभन्दा अगाडिको अध्ययनहरू गर्दा चाहिँ हामीले उत्पत्ति 12-19 केन्द्रित भएका थियौँ, जहाँ चाहिँ हामीले अध्ययन गऱ्यौँ अब्राहम कहाँबाट आएको हो है। याद छ दिदीबहिनीहरू, अब्राहमको जन्म कुन ठाउँमा भएको थियो? उर कुन ठाउँमा पर्छ हालको? दाजुभाइहरू, उर भन्ने ठाउँ हालको कुन ठाउँमा पर्छ, अहिलेको कुन ठाउँ? दिदीबहिनीहरू थाहै छ, उर चाहिँ अहिलेको इराकमा पर्छ है। इराक हो यो चाहिँ, यो नक्साहरू सहित हामी चाहिँ कुनै बेला देखाउनु परिरहेछ, अलिक सजिलो हुन्छ तपाईँहरूलाई। अनि अनि हामीले के अध्ययन गर्यो भने अब्राहम कहाँबाट आएको थियो, त्यसपछि उसलाई बोलाइएको, अनि ऊ चाहिँ परमेश्वरसँग कसरी हिँड्न थाल्यो, त्यो अध्ययन गर्दै थियौँ। छोटकरीमा हामी सरसर्ती हेरौँ हामीले अध्ययन गरेको त्यो चाहिँ के भने, पहिला चाहिँ अब्राहम 75 वर्षको उमेरमा कहाँ आइपुग्यो भने कनान देशमा आइपुग्यो, चाहिँ उत्पत्ति 12 अध्यायमा उल्लेख छ। त्यसपछि त्यहाँ आएर ऊ चाहिँ तम्बुहरूमा पाल टाँगेर कहिले यहाँ कहिले त्यहाँ बसोबासो गर्न थाल्यो कनान भूमिमा। ऊ चाहिँ धनी मानिस थियो, उसँग धेरै बगालहरू थिए, काम गर्ने मानिसहरू थिए, साथै ऊ चाहिँ शक्तिशाली पनि थियो। उसले 5-5 राजाहरूलाई चाहिँ युद्धमा जितेको थियो लोतलाई बचाउनलाई, परमेश्वरको सहायताले। अनि हामीले उसको बसोबासो हेर्दाखेरि चाहिँ ऊ चाहिँ त्यो कनान भूमिमा मानिसहरू पातलो भएको ठाउँमा चाहिँ ऊ गएर बसेको देखिन्छ है। तर ऊ चाहिँ अरू जातिहरू, कनानी जातिहरूद्वारा घेरिएको छ। अब्राहम र उसको पत्नी सराय चाहिँ निसन्तान थिए, तर परमेश्वरले चाहिँ उनीबाट एउटा ठुलो जाति खडा गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। त्यो जाति कुन हो? बाबुहरू हो, सानो बाबुहरू, इजरायल जाति हो है। अनि परमेश्वरले दोहोऱ्याइ तेराइ प्रतिज्ञा गर्नुभयो, यो कनान भूमि चाहिँ तिम्रो वंशलाई सदाको लागि दिनेछु। त्यो जग्गाको कुरा गर्दै हुनुहुन्छ जुन चाहिँ लगभग 2-3 अञ्चल मात्र ओगट्छ हाम्रो नेपालको, तर संसारको बिच भागमा पर्छ त्यो। कसरी भने अफ्रिका, एसिया र युरोपको बिचमा पर्छ। अनि अब्राहम चाहिँ पर्खिन्छ किनभने उसँग सन्तान छैन, ऊ पर्खन्छ अनि पर्खे गर्छ, अझ पनि उसको सन्तान भएको छैन, उसको कुनै पनि हकवाला छैन। 10 वर्ष पर्खेपछि सराईको नराम्रो सल्लाह सुनेर हागारलाई उपपत्नीको रूपमा लिन्छ र इस्माएल जन्मिन्छ, र यो मिस्रबाट ल्याएको उपपत्नी हागारबाट चाहिँ इस्माएल, जसबाट चाहिँ अरब जातिहरूको सुरुवात भयो। अरब जातिहरू चाहिँ अरूबाट पनि हुन् तर इस्माएलबाट चाहिँ बगे पनि हो। त्यसपछि 99 वर्षको उमेरमा परमेश्वरले अब्राहमलाई भन्नुहुन्छ, अब तिम्रो आफ्नै पत्नी साराले 1 वर्षमा अब छोरा जन्माउनेछ, उसको नाम इसहाक राख्नु। अनि परमेश्वरले फेरि दोहोऱ्याउनुहुन्छ, तिमीसितको मेरो यो प्रतिज्ञा, यो करार, तिमीबाट एउटा ठुलो जाति खडा गर्नेछु भन्ने करार चाहिँ म पक्का गर्नेछु, फेरि दोहोऱ्याउनु भयो। अनि साथै यो भूमि तिम्रो वंशलाई दिनेछु भन्ने प्रतिज्ञा फेरि पनि यो करारमा दोहोऱ्याउनु भयो। र पहिलोपटक 99 वर्ष हुँदाखेरि चाहिँ यो करारको एउटा चिन्ह तिम्रो आफ्नै शरीरमा चाहिँ तिमीले राख्नुपर्नेछ र तिम्रो सबै वंशले पनि गर्नुपर्ने हुन्छ। त्यो के भने खतना है, शरीरलाई सानो काट्नुलाई खत बस्ने भएकोले खतना। अनि त्यस बेला त्यही कुरा हो, पहिलेको अध्ययनलाई दोहोऱ्याउँदैछु, परमेश्वरले सदोम र गमोरालाई चाहिँ उनीहरूको दुष्टताको कारण नाश गर्नुभयो. अनि अब्राहमको को थियो सदोममा दाजुभाइ, भाइ हो कि भतिजो हो? भतिजो लोत छ. अनि लोतको लागि प्रार्थना गरेको छ. लोत र दुईवटा छोरी चाहिँ बाँच्छन्, उसको श्रीमती चाहिँ त्यही नष्ट हुन्छ भाग्दा भाग्दै, किनभने उनी पछिल्लोतिर फर्केर हेऱ्यो. त्यो सबै हामीले अध्ययन गरेका थियौँ. र एकदम नराम्रोसँग लोत उसले प्रभुलाई चिनेको भए तापनि ऊ चाहिँ सांसारिक अभिलाषामा हिँडेको कारण उसको अन्त चाहिँ एउटा गुफामा हुन्छ, जहाँ चाहिँ व्यभिचारद्वारा उसकै छोरीहरूबाट मुआब र अमोन जन्मिन्छ, जसबाट मुआबीहरू र अमोनीहरू आए, जो चाहिँ इजरायलको भयङ्कर शत्रुहरू बने. तरै पनि परमेश्वरको अनुग्रहमा चाहिँ मुआबी रुथले चाहिँ परमेश्वरलाई पाउँछ, जो चाहिँ हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्टको वंशावलीमा उल्लेख छ. त्यसैले परमेश्वरको अनुग्रहसम्म छ. अब त्यो भयो उत्पत्ति 1-19 मैले चाहिँ सारांशमा बताएँ. अब 20-22 हामी अध्ययन गर्न प्रयास गर्नेछौँ. त्यसैले उत्पत्ति 20 पहिला चाहिँ हामी पुरै पढ्नेछौँ. 20 ध्यान दिएर सुन्नुहोला. एउटा शब्दलाई अनि म पढेर सुनाउनेछु, आफ्नो बाइबलमा पछ्याउनुहोला. उत्पत्ति 20. अनि अब्राहम त्यहाँबाट दक्षिण देशतिर यात्रा गरे, अनि कादेश र सुरको बिचमा बसे, अनि गरारमा बसोबासो गर्न लागे. अनि अब्राहमले आफ्नी पत्नी साराको विषयमा, उनी मेरी बहिनी हुन् भने, अनि गरारका राजा अभिमेलेकले सारालाई झिकाएर ल्याए. तर राति सपनामा परमेश्वर अभिमेलेक कहाँ आउनुभयो र तिनलाई भन्नुभयो, हेर, त्यस स्त्रीको कारणले जसलाई तिमीले ल्याएका छौ तिमी मर्ने भयो, किनकि ऊ अर्काकी पत्नी हो. तर अभिमेलेक तिनको नजिकमा आएका थिएन, यसकारण तिनले भने, हे प्रभु, के तपाईँ धर्मी जातिलाई पनि मार्नुहुन्छ? के उसैले मलाई ऊ मेरी बहिनी हो भनेन र? के यसले यसले पनि उनी मेरा दाजु हुन् भनेनन् र? यो त मैले मेरो हृदयको इमान्दारी र मेरा हातहरूको निर्दोषतामा गरेको हुँ. अनि परमेश्वरले सपनामा तिनलाई भन्नुभयो, म जान्दछु तिमीले यो कुरा तिम्रो हृदयको इमान्दारीमा गरेका हौ, यसैले मैले पनि तिमीलाई मेरो विरोधमा पाप गर्नदेखि रोकेँ, त्यही कारणले नै मैले तिमीलाई उसलाई छुन दिइन. यसकारण अब त्यस मानिसको पत्नीलाई फर्काइदियो, किनकि ऊ भविष्य वक्ता हो, अनि उसले तिम्रा निम्ति प्रार्थना गर्नेछ र तिमी बाँच्नेछौ. तर तिमीले उसलाई फर्काइदिएनौ भने चाहिँ यो जानिराख, तिमी निश्चय मर्नेछौ, तिमी र तिम्रा सबै जनहरू. 8. तब अभिमेलेक एक बिहानै उठे र आफ्ना सबै कर्मचारीहरूलाई बोलाए र ती सबै कुराहरू तिनीहरूका कानमा बताए. अनि ती मानिसहरू अत्यन्तै डराए. अनि अभिमेलेकले अब्राहमलाई बोलाए र उनलाई भने, तिमीले हामीलाई के गरेका हो? अनि कुन कुरामा मैले तिम्रो विरोधमा पाप गरेँ र तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायो? तिमीले मसित गर्न नहुने कामहरू गरेका छौ. 10. अनि अभिमेलेकले अब्राहमलाई भने, तिमीले के देख्यौ र यो काम गर्यो? अनि अब्राहमले भने, किनभने यस ठाउँमा निश्चय नै परमेश्वरको डर छैन र मेरी पत्नीको कारणले यिनीहरूले मलाई मार्नेछन् भनी मैले सोचेँ. तर पनि ऊ साँच्चै मेरी बहिनी हो, ऊ मेरा बाबुकी छोरी हो, तर मेरी आमाकी छोरी चाहिँ होइन, अनि ऊ मेरी पत्नी भई. यस्तो भयो, जब परमेश्वरले मलाई मेरो बाबुको घरलाई छोडेर घुमि हिँड्न लाउनु भयो, तब मैले उसलाई भनेको थिएँ, तिमीले मप्रति देखाउनुपर्ने तिम्रो दया यही हो, जुन ठाउँमा तिमी पुगौला हामी पुगौला त्यहाँ तिमीले मेरो विषयमा यिनी मेरा दाजु हुन् भनिदेऊ. तब अभिमेलेकले भेडा बाख्राहरू, गाईबस्तुहरू, कमाराहरू, कमारीहरू ल्याए र ती अब्राहमलाई दिए, अनि उनकी पत्नी सारालाई उनी कहाँ फर्काइदिए. अनि अभिमेलेकले भने, हेर, मेरो देश तिम्रो सामु छ, जहाँ तिमीलाई मन पर्छ त्यहीँ बस। अनि तिनले सारालाई भने, मैले तिम्रा दाजुलाई 1000 टुक्रा चाँदी दिएको छु, हेर त्यो चाहिँ तिम्रा निम्ति तिमीसँग हुने सबैको सामु र अरू सबै मानिसहरूको सामु आँखाहरूको पर्दा हुनेछ। यसरी तिनी हप्काइए। तब अब्राहमले परमेश्वरलाई प्रार्थना गरे, अनि परमेश्वरले अभिमेलेक, तिनकी पत्नी र तिनका दासीहरूलाई निको पार्नुभयो र तिनीहरूले जन्माउन लागे, किनकि अब्राहमकी पत्नी साराको कारणले परमप्रभुले अभिमेलेकको घरका सबैका कोख बन्द गरिदिनु भएको थियो। अब एक पदमा हामी देख्छौँ कि अब्राहम चाहिँ आफू बसिरहेको ठाउँ छोडेर गरार भन्ने ठाउँमा जान्छ, जो चाहिँ पलस्तीहरूको भूमि हो। यो चाहिँ इजरायल लाम्चो छ भने यो चाहिँ दक्षिणपट्टिको भूमि हो। किन ऊ त्यहाँ सर्यो हामीलाई बताइएको छैन। खालि यति थाहा छ कि तिम्रो पत्नीले अब एक सालभित्रमा छोरा जन्माउने छ भनेपछि नै यो घटना भएको हो। र अझ साथै झनै भन्नुपर्ला, ठ्याक्कै सदोम र गमरालाई परमेश्वरले खरानी बनाउनु भएपछि त्यो भयङ्कर विध्वंस, अब्राहमले त्यहाँ डाँडाबाट देखेछ आगोको मुस्लो र धुवाको मुस्लो माथि गएको, त्यो घटना भएपछि अब्राहम यहाँ सरेको छ। सायद हामीले बुझ्न सक्छौँ जस्तो लाग्छ कि अब त्यस्तो विध्वंस र विनाश भएको ठाउँमा अब्राहमलाई अब बसिरहन त्यति मन परिरहेको छैन। तर कुन ठाउँमा बस्थ्यो? ऊ बस्ने ठाउँलाई चाहिँ हेब्रोन भनिन्छ, माम्रेको मैदान पनि भनेको छ। एकजना मान्छेको नाम हो माम्रे भन्ने, अनि उसको नाममा चाहिँ त्यो ठुलो फाँट जनाइएको थियो, पछि गएर त्यसलाई हेब्रोन भनियो। अनि यो चाहिँ त्यहाँ सानो उच्च ठाउँको उपत्यकाको रूपमा रहेको छ हेब्रोन। अनि यो चाहिँ यरुसलेम पछि देख्नेछौँ को लगभग 35 किलोमिटर दक्षिणमा पर्छ। अझ यात्रा गर्ने हो भने त माथि तल डाँडा काँडा हुँदै जाने हो भने अझ लामो यात्रा पर्छ। अनि कहिलेदेखि त्यहाँ बस्न थाल्यो भने चाहिँ लोतबाट छुट्टिएपछि हो, है याद छ हामीले अध्ययन गरेका थियौँ। अनि लोतबाट छुट्टिएको चाहिँ मिश्र देशबाट फर्केपछि हो। भनेपछि यो सब हिसाब गर्दाखेरि चाहिँ हेब्रोनमा चाहिँ अब्राहम लगभग 20 वर्ष बसेको देखिन्छ, लामो समय। तर गरारमा जान्छ, कनानको दक्षिण भागमा। तर समस्या खासै छैन, किनभने परमेश्वरले जुन भूमिको सिमानाहरू तोक्नु भएको थियो त्यो सिमानाभित्रै पर्छ यो गरार चाहिँ। अब यसबाट एउटा पाठ सिकाउँ। जब हामी बसाइ सर्छौँ, यो ठुलो निर्णय हो, किनभने लामो समयको लागि हुने सम्भावना धेरै छ। त्यस्तै अरू निर्णयहरू पनि दीर्घकालीन निर्णयहरू हुन् भने चाहिँ हामी गम्भीर भएर सोच्नुपर्छ, म कुन विषय लिएर पढ्ने, 2-3-4 वर्ष त्यही विषयमा बिताइन्छ, अथवा म कुन चाहिँ पेसा सिक्ने, कोही कोही चाहिँ अब तालिम लिने कुरा गर्दै हुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ। यो चाहिँ आवेगमा हाम फाल्ने खालको कुरा होइन, राम्ररी हामीले सोच्नुपर्छ। अझ झन् विवाहको कुरा, विवाह भनेको चाहिँ कहिलेसम्मलाई हो? दुईजनामध्ये एकजना नमरेसम्मलाई हो, बाँचुन्जेलको लागि हो। अनि त्यो चाहिँ रातारात गर्ने निर्णय होइन। त्यसैले हामीले चाहिँ हाम्रो असल गोठालोलाई पछ्याउनु पर्छ। यदि हामीले गलत निर्णय गऱ्यौँ यस्तो कुराहरू भने चाहिँ पछि हामीले अवश्य दुःख पाउनेछौँ। अनि निर्णय गर्दाखेरि हामी के भित्र रहनुपर्छ भने त्यो सिमानाभित्र रहनुपर्छ। अब्राहम चाहिँ सिमानाभन्दा बाहिर गयो नि यसपालि, पहिला त गएको थियो, कहाँ गएको थियो? मिश्र देश गएको थियो, है संसारपट्टि गएको थियो। त्यो सिमाना नागेन यसपालि, ऊ चाहिँ तोकिएको भूमिभित्र। त्यस्तै हामी पनि परमेश्वरले तोक्नु भएको, बाइबलमा तोक्नु भएको सिमानाभित्रको मात्र निर्णय गर्नुपर्छ। बुझ्दै हुनुहुन्छ? यो यति महत्त्वपूर्ण छ। यदि कुनै पनि मैले गर्ने निर्णय गर्दाखेरि चाहिँ अब बाइबलको कुनै आज्ञा मैले मान्नै नमिल्ने हुन्छ भने चाहिँ के त्यो परमेश्वरको इच्छा होला त?
यस्तो परिस्थितिमा म आफैलाई पार्छु जहाँ चाहिँ परमेश्वरको आज्ञा मैले पालन गर्न सक्दिनँ, जस्तो कि यस्तो काम लिएर मैले म सङ्गति जान नपाउने भए अब के त्यो काम परमेश्वरको इच्छा हुनसक्छ? तपाईँलाई सोध्दैछ, अघि भर्खर सुरुमै पढ्नु भयो, एक ठाउँमा भेला हुन नछोड। अनि हामी चाहिँ एउटा काम लियौँ अथवा कहाँ पढ्न गयौँ अथवा अझ कति टाढा गयौँ प्लेन चढेर, जहाँ सङ्गति छैन भए पनि त्यहाँ चाहिँ बाइबलीय खाँटी शिक्षा छैन, के हुन्छ? अब हामी चाहिँ परमेश्वरको इच्छाको घेराभन्दा बाहिर पुगिसक्यौँ, अनि हामीले चाहिँ सुरक्षाको आशा नगरौँ, हामी चाहिँ परमेश्वरको इच्छाको केन्द्रमा, सिमानाभित्रतिर पनि होइन, केन्द्रमा रहन चाहिँ हाम्रो अठोट राख्नुपर्छ। आफ्नै समझमा भर पर्नु हुँदैन, कहाँ लेखेको छ त्यो? आफ्नो सारा सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा गर र आफ्नै समझमाथि भर्नु पर। दाजुभाइहरू, हितोपदेश 3:5 त्यो लेखेको छ। त्यही भने आफ्नै समझमा भर्न पर भनेपछि अब कहाँ भर पर्ने त? परमेश्वरले दिनुभएको वचनमा के भन्छ यो व्यवहारिक हुनुपर्छ। सम्पूर्ण बाइबल हामीलाई ज्ञान थाहा भएर पनि यहाँ भएको कुरा एउटा नियमित रूपमा हामी चाहिँ सङ्गतिमा आउनुपर्छ भन्ने त्यति मात्र पनि विश्वासयोग्य छैन भने हामीले केही पनि जाने छैन। अनि तर यदि त्यो गऱ्यौँ भने, आफ्ना सबै मार्गहरूमा उहाँलाई हामीले सम्झ्यौँ भने, मान्यौँ भने, उहाँले हाम्रो बाटाहरू के गरिदिनुहुनेछ दिदीबहिनीहरू? सिधा पारिदिनुहुनेछ, भनेको सफल तुलाइदिनुहुनेछ, हाम्रो योजनाहरू विफल हुने छैनन्, अनि हामी चाहिँ आफूलाई धिक्कारिरहनु पर्ने छैन। अब्राहम चाहिँ गरार गयो, ऊ चाहिँ परमेश्वर घेराभित्रै थियो। अब के हुन्छ यहाँ जाँदाखेरि चाहिँ उसको पत्नी सराय चाहिँ के हुन्छ भने, राजाले आफ्नो थुप्रै पत्नी र उपपत्नीहरूको कलेक्सनमा जम्मा गर्छ। अब यो चलन त्यस्तो थियो है, राजालाई मन पऱ्यो भने ल उसलाई लिएर आऊ, त्यो पनि राम्रो छ ल उसलाई ल्याऊ, अनि उसको चाहिँ 1 दर्जन 2 दर्जन हुनु चाहिँ मामुली थियो। सुलेमानको कतिजना थिए? उसको त 1000 भनेछ। अब उसले त समय त अवश्य थिएन उनीहरूसँग, तर खालि उसको कलेक्सन चाहिँ ठुलो है, म चाहिँ ठुलो राजा भनेर ऊ चाहिँ संसारको जस्तै नकल गरिरहेको थियो, त्यो गलत थियो एकदमै। अनि यहाँ देख्छौँ पछि त थाहा भयो अब्राहमले चाहिँ बहिनी भनेको त उसको पत्नी पो रहेछ है, अनि यो चाहिँ सपनामा नै परमेश्वरले रोक्नु भयो सारालाई चाहिँ छुनबाट। अनि अब्राहमको यो अर्ध सत्य भन्ने बुझ्नुहुन्छ, आधा सत्य हुनेछ झुटो थियो, किनभने त्यो कसैलाई छल्नको लागि प्रयोग हुन्छ, त्यसो कुरा गर्नु अहिले। अनि अब्राहम फेला पर्यो है, अनि अब्राहमलाई शर्ममा पारिएको छ, उसको गवाही बिग्रिएको छ यो नयाँ ठाउँमा त, हेब्रोनमा त 20 वर्ष राम्रै थियो जस्तो, यहाँ आएर नयाँ ठाउँमा उसको गवाही बिग्रिएको छ। एक्चुली हितोपदेश 25 एउटा पद हेरौँ, त्यहाँ हितोपदेश 25:26 एउटा परमेश्वरलाई चिन्ने विश्वासी, एउटा धर्मीजन, एउटा संसारको राजाको सामु झुक्नु परेको छ, यो राम्रो थिएन अवस्था। आफैलाई त्यहाँ पुर्याएको अब्राहमले हितोपदेश 25:26 लेख्छौँ, के अरे पढ्छौँ, दुष्टको सामु झुक्ने धर्मीजन चाहिँ फोहोर मुहान र दूषित धारा जस्तै हो। दुष्टको सामु झुक्ने अर्थात् लोट्ने भन्न खोजेको, दुष्टको सामु एउटा लडेको धर्मीजन चाहिँ के जस्तो हो भने फोहोर मुहान, दूषित पानी जस्तै, जुन ठाउँमा चाहिँ पानीको अरू स्रोतै छैन है, उनीहरू केमा भर पर्नु पर्थ्यो? त्यो ठाउँमा चाहिँ जम्मा भएको पानी, त्यो मुहान, अनि त्यो नै अब फोहोर भएको छ भने है, जुन चाहिँ उसको लागि आशिष हुनुपर्ने एउटा मान्छेलाई तिर्खाएर गइरहेछ, तिर्खाएछ ऊ चाहिँ, अनि यो चाहिँ ठुलो ठुलो हुन्थ्यो, भर्याङ चढेर तल जानुपर्ने खालको हुन्थ्यो, हाम्रो सानो इनार जस्तो नसम्झौँ है, अनि त्यहाँ तल जाँदाखेरि त पानी त फोहोर छ, तितो छ, भिखालु छ, मर्ने खालको छ है।
जबकि त्यो चाहिँ आशिषको हुनुपर्ने अब्राहम त्यस्तो बनेको छ. त्यसैले हामी होसियार हौ, हामी त यो संसारमा आशिष हुनको लागि परमेश्वरले राख्नुभएको. अरूले हेर्दाखेरि चाहिँ उनीहरूले चाहिँ हामीमा त जीवनको ताजा पानी पाउनुपर्ने हो, उनीहरूले चाहिँ दूषित पानी भेट्यो भने चाहिँ उनीहरूको लागि हामी त श्राप बन्यौँ. अनि अब्राहमले चाहिँ अब बताउँछ कि मेरो श्रीमती कारण मलाई मार्छ भनेर मलाई यस्तो डर लाग्यो भनेर. अनि यहाँ देख्छौँ कि अब्राहम चाहिँ उसको डर, भित्री डरले चाहिँ उसलाई चलाइरहेको थियो, उसलाई यो निर्णयमा चाहिँ उसको डरले पुर्याएको थियो. यो झुट बोल्ने, यो अर्धसत्य बोल्ने निर्णय चाहिँ कहाँबाट आयो? डरबाट. अब हेर्नुहोस् है, हामीले चाहिँ मान्छेको भन्दा परमेश्वरको डर मान्नुपर्छ, नत्र के हुन्छ भने हामी चाहिँ फेरि पापी सोचाइतिर जान्छौँ पक्कै पनि. हितोपदेश यमै छ 29 पनि जाउँ त, 29:25 हितोपदेश 29:25 हामी पढ्छौँ. मान्छेको डरले पासोमा पार्छ, तर जसले आफ्नो भरोसा परमप्रभुमाथि राख्छ ऊ सुरक्षित रहनेछ. यो डर भन्ने शब्द यहाँ जो प्रयोग भएको छ, अनि हिब्रूमा फरक फरक शब्दहरू छ. परमप्रभुको डर भन्दाखेरि चाहिँ अर्कै शब्द प्रयोग हुन्छ. यो शब्द चाहिँ यहाँ मान्छेको डर भनेर प्रयोग हुँदाखेरि चाहिँ यो थरथराहट है, एकदम फिक्री लाग्ने के, ओहो ओहो है, मान्छेदेखि डर लागिरहेछ, फिक्री लागेछ ला होइन, एकदम अब मान्छेसँग चाहिँ हामीलाई डर लागिरहेछ. त्यो चाहिँ के हो भनेछ भने त्यसले केमा ल्याउँछ भने पासोमा पार्छ भनेको छ. मान्छेको डरले चाहिँ केही न केही गर्दो रहेछ हामीलाई, तपाईँलाई मलाई गर्छ. मान्छेको डर मान्यो भने जसरी एउटा पासोले छ्याप्पै समात्छ त्यो पशुलाई, त्यो चरालाई, अनि बन्धनमा पार्छ, त्यस्तै यो डरले पनि हामीलाई च्याप्पै समात्छ अनि बन्धनमा पार्छ. अब हामी प्रभुको सेवा गर्नबाट चाहिँ हामी पुरा रोकिएको छौँ, हामी उहाँसँग हिँड्नुभन्दा पनि अब चाहिँ मान्छेको दास हुन पुगिरहेको छौँ. अनि हामी के हुन थाल्छौँ? अझ हाम्रो चाहिँ यो पापी सोचाइहरूको दास बन्न जान्छौँ. के भयो? अब्राहम चाहिँ स्वार्थी बन्न थाले, यहाँसम्म कि उसको ज्यानको बढी माया लाग्यो उसको श्रीमतीको पवित्रता भन्दा. अनि अब्राहमले चाहिँ त्रो अनन्तको परमेश्वर कति प्रतिज्ञाहरू पाएको छ, ठुलो जाति तिमीबाट आउनेछ, संसारलाई म आशिष दिनेछु अब्राहम, तिमीलाई श्राप दिनेलाई म श्राप दिनेछु, तिमीलाई आशिष दिनेलाई म आशिष, यस्तो प्रतिज्ञा पाएको अब्राहम के भइरहेछ? सबै अब चाहिँ धमिलो भएको छ. अनि ऊ चाहिँ अनन्तका कुराहरूलाई बिर्सेर अहिलेको शारीरिक क्षणिक कुराहरूलाई हेरिरहेछ. त्यही गराउँछ जब चाहिँ हामी मान्छेको डर मान्छौँ. त्यसैले यो हाम्रो लागि चेतावनी हो. अनि अब्राहमले त अब जवाब दिनुपर्छ, यो के गरेको भनेर अभिमेलेकले सोध्दैछ. अनि अब्राहमले चाहिँ आफ्नो सुरक्षाको लागि, श्रीमतीको सुरक्षाको लागि परमेश्वरमा भरोसा गर्न सट्टामा चाहिँ उसले चाहिँ मानवीय योजना बनाएको रहेछ. कहिले बनाएर रहेछ? उहिले नै बनाएर रहेछ यो योजना, पुरानो योजना रहेछ. उनीहरू जब चाहिँ उरबाट निस्केर आयो नि त्यो बेलादेखि नि उसले बनाएर रहेछ, मलाई दया गर्नु ल सर है, अब तिमीमाथि चाहिँ आँखा पर्छ पर्छ. अब कुरा के भने हिब्रूहरू याद गर्नुपर्छ, हिब्रूहरूको छाला चाहिँ कनानीहरूको भन्दा, मिस्रीहरूको भन्दा चाहिँ सेतो हुन्छ. त्यसैले उनीहरू चाहिँ त्यस्तो ठाउँमा जाँदैछन् जुन ठ्याक्कै देखा पर्छन्, ओहो यो गोरी कहाँबाट आयो है नि. अनि त्यसैले उसमाथि आँखा पर्छ भनेर थाहा थियो, किनभने धेरैजसो त्यहाँ त्यस्तो गोरीहरू देखिँदैन. अनि त्यसैले यो चाहिँ पहिल्यै सल्लाह गरेर रहेछ, अब आखिरमा तिमी त मेरो बहिनी त हो नि होइन, अब आखिरमा हो नि, त्यसैले त्यो मात्र भनिदियो है, म चाहिँ बहिनी हो है, एउटै बुवा तर फरक आमा. अनि याद गर्नु चाहिँ त्यो बेलामा चाहिँ त्यति नजिकको विवाह गर्नु चाहिँ बन्देज थिएन, मूसाको समयमा आएर मात्रै यति नजिक विवाह गर्न चाहिँ परमेश्वरले रोक्नु भयो. त्यसको कारणहरू छन् है जसमा अहिले जान्दैनौँ. अनि त्यसैले साराईले के गर्नु पर्थ्यो, अब्राहमलाई जगाउनलाई अर्ध सत्य बोल्नु पर्थ्यो। तर कुरा के भने, अर्ध सत्य चाहिँ झुट भन्दा पनि नराम्रो हो, सुन्नुहोस् है, किनभने यसले के गर्छ भने हाम्रो आफ्नै छली हृदयलाई चाहिँ तैँले सत्य त बोलेको छस् नि आधा त भनेर आफैलाई चाहिँ थमथेम्याउँछ है, आफैलाई धोका दिइरहेछ। अर्कोतिर चाहिँ अब यसले झुट बोलेको छ कि छैन भनेर पत्ता लगाउन झन् गाह्रो हुन्छ, त्यसैले झुट भन्दा पनि नराम्रो हो यो। यसबाट चाहिँ केही कुराहरू म सिकाउन चाहन्छु। एउटा कुरा यो अर्ध सत्यको बारेमा, यदि कुनै पनि बेला तपाईँको कानले अर्काको विषयमा कुनै दोषारोपण सुन्नुभयो भने याद गर्नुहोस् तपाईँले आधा भाग मात्र सुन्नु भएको छ है, उसको पक्ष मात्र सुन्या छ, कहिले नबिर्सिनुहोस्। तपाईँसँग चाहिँ पुरै त्यसको विवरण छैन अनि त्यो चाहिँ अर्ध सत्य मात्र हुनसक्छ। आवश्यक परे तपाईँ के गर्नुहोस् भने जसलाई दोष्याएको छ सिधै त्यो व्यक्तिका जानुहोस् र उसको भनाइ सुन्नुहोस्, बुझ्दै हुनुहुन्छ, यति महत्त्वपूर्ण छ। म नयाँ क्रिस्चियन हुँदाखेरि मैले यो सिकेको थिएन, मलाई सिकाएको याद छैन मलाई, अथवा ध्यान दिएको थिएन मलाई के भयो। म प्रभुमा आएको 6 वर्षपछि मात्र यो सत्यता मैले सिकेको व्यवहारिक रूपमा। कसैको विरुद्धमा तपाईँले दोषारोपण सुन्यो भने सिधै त्यो व्यक्ति कहाँ गएर चाहिँ यो हो कि होइन पुष्टि गर्नुपर्छ त्यो। अनि यो चाहिँ प्रेमको मार्ग हो, तरिका हो, यो चाहिँ सत्यको बाटो पनि हो। शैतान चाहिँ परमेश्वर काम नष्ट गर्नलाई, हल्लाहरू झुट्टा कुराहरू फैलाउनलाई अति तल्लिन्छ। एक समय तपाईँले कतिले सुन्नुभएको थियो होला, अहिले पनि छ कि है, क्रिस्चियनहरूको विरुद्धमा चाहिँ यस्तो झुटो हल्ला चाहिँ नेपालमा फैलिरहेको हुन्थ्यो कि क्रिस्चियनहरू चाहिँ उनीहरूको त्यो प्रभु होस् भन्ने लिँदाखेरि त गाईको रगत खान्छ यिनीहरूले हो, त्यस्तो अर्ध सत्य। किनभने त्यहाँ रगत भन्ने शब्द छ, यो रगत मेरो बात, अब त्यो रगत त्यो अलिकति एउटा भएको कुरा लिएर चाहिँ अब कहाँ कहाँ पुर्याउँछ उनीहरूले, अर्ध सत्य पनि हुन्थ्यो त। तर छनक त्यसमा चाहिँ उनीहरूले चाहिँ पार्न चाहिँ सिपाल हुन्छ। अझ अर्को चाहिँ हामी पहिला बसेको मकवानपुरमा चाहिँ के हल्ला निकै फैलिएको थियो भने, यो क्रिस्चियनहरूले किन जलाउनुको सकेमा गार्जन थाहा छ उनीहरूले भन्थे, किनभने पछि उनीहरूले त खप्पर बेच्दो रहेछ यस्तो पो फैलाएको थियो है। अब यो त हाँस्नुभयो, यो झन् कति हाँस्नुहुन्छ है, तर यो त एकदम गम्भीर कुरा भएको थियो, भइरहेको पनि छ होला नि। अब त्यो के भने, अनि उनीहरूले भन्थे, अनि किन सुरट नखानु रक्सी नखानु भन्छन् थाहा छ त्यो क्रिस्चियनहरू, त्यो टाउको मूल्य झन् बढ्दो रहेछ त्यो रक्सी चुरट नखाएपछि। अब यस्ता यस्ता कुराहरू अब छ नि प्रियहरू, यदि मैले है, गम्भीर कुरा हो, यदि मैले तपाईँको विरुद्धमा यदि कसैले दोषारोपण गरेको सुने भने म के गर्छु थाहा छ, म तपाईँको आउँछु अनि भन्छु, यो सत्य हो, मैले यस्तो सुने हो कि होइन। यदि तपाईँले मेरो विरुद्धमा कुनै दोषारोपण सुन्यो भने तपाईँ चाहिँ के गर्नुहुन्छ, तपाईँ के गर्नुपर्छ, तपाईँ म कहाँ आउनुपर्छ, यो भएको हो यस्तो सुने, त्यो चाहिँ प्रेम हो, त्यो चाहिँ सत्यबाट हो, त्यो चाहिँ बाइबलले हो। अर्ध सत्यदेखि होसियार हुनुहोस्। अब्राहमले अर्ध सत्य प्रयोग गरिरहेछ, सराई पनि त्यसैमा लागेछ, अनि कहाँ पुग्यो उनीहरू, उनीहरू शर्ममा पुग्यो, दूषित मुहान जस्तै हुनु पर्यो, जब उनीहरू आशिषको फोहरा जस्तै हुनु पर्थ्यो। अब परमेश्वरले के गर्नुभयो, सारालाई फिर्ता देऊ है त्यसैले सारालाई फिर्ता दिन्छ। हेर्नुहोस् परमेश्वरले सबै कुरा जोगाउनुहुन्छ, त्यहाँ बत्ता भङ्ग हुन लागिसकेको थियो, त्यहाँ भद्र गोल हुन लागिसकेको थियो। एक त अभिमेलेक र उसको मानिसहरू चाहिँ परमेश्वरको दण्डमा परिरहेको, मर्नेवाला पनि थियो यदि फिर्ता नदिएको खण्डमा। अर्को सराई चाहिँ, अब सारा चाहिँ व्यभिचारिणी हुने ठाउँमा पुगिसकेको थियो है। उतातिर अब्राहम चाहिँ यो विवाहलाई अपवित्र बनाउनमा उसको पनि हात हुन लागिसकेको थियो, अनि भयङ्कर अलमल आउनेवाला थियो, अब प्रतिज्ञा गरेको सन्तान जन्मिनेवाला छ, कस्तो हो यो, यहाँ त गोलमाल हुने हो त भनेको थियो। एक वर्षभित्र सराईले छोरा जन्माउनेछ भन्नुभएछ, अब एउटा एकदम महत्त्वपूर्ण पद पहिलो कोरिन्थी 14 को 33 ले के भन्छ भने परमेश्वर चाहिँ गॉड वर्ड को परमेश्वर हुनुन्न तर के को परमेश्वर हुनुहुन्छ शान्ति को परमेश्वर हुनुहुन्छ गॉड वर्ड चाहिँ परमेश्वरबाट आउँदैन भद्रगोल हुनलाई साथियो परमेश्वरले सब मिलाउनुभयो यहाँ के देख्छौ भने अब्राहम र साराले भन्दा त्यो प्रतिज्ञा को वंश प्रतिज्ञा जो आउने वाला थियो त्यसको लागि अब्राहम को भन्दा सारा को भन्दा कसको बढी फिक्री रहेछ परमेश्वर को फिक्री रहेछ हामी भन्दा ओ 25 वर्ष पर्खँदै छ अब्राहमले तर फिक्री त परमेश्वर को पो देखियो अब्राहम को भन्दा पनि यहाँ त्यो उत्पत्ति 3 को 15 मा स्त्री को सन्तान जो चाहिँ हाम्रो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ प्रतिज्ञा गरिएको मुक्तिदाता उहाँ चाहिँ कहाँबाट आउनु पर्छ भने इसहाकै वंशमा आउनु पर्छ अनि इसहाक चाहिँ यहाँ चाबी हो यो जन्मी त जन्मिया छैन हाम्रो यहाँ घटना पुग्दाखेरि तर यहाँ शैतानले चाहिँ भयंकर गोलमाल ल्याउन खोजिरहेछ उसलाई थाहा छ ऊ त्यही थियो उत्पत्ति 3 को 15 को दुश्मनी हालिदिनेछु भन्दाखेरि ऊ त अब लडाईको पोजिसनमा गइसक्यो अनि उसले चाहिँ सकेसम्म रोक्ने योजना गर्छ इतिहासभरि बाइबल पढ्दै जाँदाखेरि यहीमा उसको तारो छ तारो यहीँ छ सन्तान जसले मेरो शिर कुच्याउँछ भने चाहिँ म ठिक पार्छु पहिला म यहाँ रोक्छु अनि अब्राहमले चाहिँ सोचिरहेको छैन बाइबल यो बेला चाहिँ ऊ एकदम स्वार्थी भएको छ आफ्नो लागि मात्र सोचिरहेछ तर परमेश्वरले चाहिँ सबैको लागि सोचिरहेछ सारा संसारको लागि आशिष मेरो प्रिय पुत्र येशू ख्रीष्ट पठाउनु छ तपाईँ म सबैको लागि सोचिरहनु भएको थियो त्यसैले यहाँबाट के सिक्छौँ भने मान्छे विश्वास अयोग्य कसरी भन्यो मान्छे अविश्वास योग्य हुँदा पनि परमेश्वर विश्वास योग्य हुनुहुन्छ त्यो पद चाहिँ हामी हेरौँ दोस्रो तिमथी 2:13 दोस्रो तिमथी 2:13 हामी परमेश्वरमा विश्वास योग्य नहुँदाखेरि पनि परमेश्वर विश्वास भइ योग्य भइरहनुहुन्छ किनभने उहाँ सत्य हुनुहुन्छ किनभने उहाँले आफूलाई इन्कार गर्न सक्नुहुन्न किनभने परमेश्वर परमेश्वर हुन छोड्न सक्नुहुन्न है मान्छे चाहिँ जस्तो हुनुपर्ने नहुन सक्छ तर परमेश्वर त जहिले पनि परमेश्वरले भइरहनुहुन्छ दोस्रो तिमोथी 2:13 हामी पढ्छौँ हामी विश्वास योग्य भएनौँ भने पनि उहाँ विश्वास योग्य रहनुहुन्छ उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न उहाँको आफ्नै प्रतिज्ञाहरूलाई र आफ्नै सत्यतालाई चाहिँ उहाँले फाल्न सक्नुहुन्न त्यसैले के गर्ने जब हामी चाहिँ फेल खान्छौँ जब हामी चाहिँ चुक्छौँ लोड्छौँ केही काम बिगार्छौँ अनि त्यो हुन्छ हुँदैन हुने गर्छ त्यो बेला चाहिँ के गर्ने भने नम्र भएर स्वीकार बहाना बनाउने होइन नम्र भएर स्वीकार गर्ने अनि त्यो कुरा मिलाउनलाई सक्दो गर्ने अनि त्यसपछि भरोसा गर्ने परमेश्वर तपाईँ चाहिँ विश्वास योग्य हुनुहुन्छ अनि तपाईँले चाहिँ मैले फुटाएको मैले यो चकनाचुर पारेको यो चिज जो छ यसलाई जोडिदिनुहोस् प्रभु त्यति भन्न त सक्छौँ हामी दया माग्न सक्छौँ अनि हो त्यो जोड्दाखेरि पनि त्यो जोडिएको टाँसिएको ठाउँहरू चाहिँ देखिनेछ तर त्यो चाहिँ हाम्रो कारणले हो तर जोड्न सक्नुहुन्छ उहाँले किनभने परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति सबै कुरा मिलेर परमेश्वरले भलाइ उत्पन्न गर्न सक्नुहुन्छ अनि त्यसपछि हामी पाउँछौँ कि अब्राहमले प्रार्थना गर्छ अभिमेलेखको पुरै त्यहाँ सबैजना स्त्रीहरू चाहिँ अब कोख बन्द भएको छ त्यसैले यहाँ केही समय बितेको देखिन्छ तर उसले प्रार्थना गर्छ अनि उनीहरूको कोखहरू खोलिदिनुहुन्छ यहाँबाट स्पष्टै हुन्छ कि यो अब्राहम चाहिँ सत्य परमेश्वरको मान्छे हो उसले प्रार्थना गर्दाखेरि उसको प्रार्थना सुन्नुभयो उसलाई हानि पुग्न खोज्दाखेरि परमेश्वरले रक्षा गर्नुभयो यसको परमेश्वर त सच्चो परमेश्वर हो अनि अब्राहम चाहिँ भविष्यवक्ता हो भनेछ त्यसैले परमेश्वरको बारेमा अझ सिक्ने मौका भयो अचम्म हुनुहुन्छ मान्छे यस्तो विफल हुँदाखेरि परमेश्वरले अझ पनि प्रयोग गर्नुहुन्छ अनि 21 अध्यायमा अब जाउँ उत्पत्ति 21 अनि 21 अध्याय को चाहिँ अहिले हामी 11 पदसम्म पढौं 21 को 1 देखि 11 अनि आफूले भन्नु भए अनुसार परमप्रभुले साराको वास्ता गर्नुभयो अनि परमप्रभुले आफूले भन्नु भए अनुसार साराका निम्ति गर्नुभयो किनकि सारा गर्भवती भइन् र अब्राहमको वृद्ध अवस्थामा परमेश्वरले उनलाई भन्नु भएको त्यस तोकिएको समयमा उहाँ उनका निम्ति एउटा छोरा जन्माइन् अनि अब्राहमले आफ्नो छोराको नाम इसहाक राखे जो उनका निम्ति जन्मेको थियो जसलाई साराले उनका निम्ति जन्माएकी थिए अनि परमेश्वरले अब्राहमलाई आज्ञा गर्नुभए अनुसार उनले आफ्नो छोरा इसहाक 8 दिनको हुँदा उनको खतना गरे अनि उनको छोरा इसहाक उनका निम्ति जन्मदा अब्राहम 100 वर्ष भएका थिए अनि साराले भनिन् परमेश्वरले मलाई हाँस्ने तुल्याउनु भएको छ यो कुरा सुन्नेहरू सबै मसँग हाँस्ने छन् अनि तिनले भनिन् साराले छोराछोरीहरूलाई दुध चुसाउँछिन् भनी कसले पो अब्राहमलाई भन्थ्यो होला र किनकि मैले उहाँको वृद्ध अवस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएकी छु अनि बालक बढ्दै गयो र दुध छुटाइयो अनि जुन दिन इसहाकको दुध छुटाइयो त्यस दिन अब्राहमले ठुलो भोज लगायो अनि साराले मिस्री हागारको छोरालाई जसलाई त्यसले अब्राहमका निम्ति जन्माएकी थिए ठट्टा गरिरहेको देखिन् यसकारण तिनले अब्राहमलाई भनिन् त्यस दासी र त्यसको छोरालाई निकालिदिनुहोस् किनकि त्यस दासीको छोरो मेरो छोरासँगै अर्थात् इसहाकसँग सँगै हकवाला हुने छैन 11 पद अनि आफ्नो छोराको कारणले गर्दा यो कुरा अब्राहमको दृष्टिमा साह्रै दुःखदायक भयो अब यहाँ हामी 21 अध्यायमा सबभन्दा पहिलो कुरा कुन कुरामा जोड दिएको पाउँछ भने परमेश्वरले आफ्नो वचन पुरा गर्नुहुन्छ भन्ने कुरा तीन पटक यसलाई जोड दिएको छ 1 र 2 पदमा कि परमेश्वरले भन्नुभए अनुसार गर्नुभयो अनि यसबाट देख्छौँ परमेश्वर झुट बोल्नुहुन्न परमेश्वर विश्वास योग्य हुनुहुन्छ उहाँ भरोसा गरिनुपर्छ उहाँमाथि ल म तपाईँलाई एउटा प्रश्न परमेश्वर जो यस्तो हुनुहुन्छ उहाँमाथि भरोसा नगर्नु चाहिँ के गर्नुहुन्छ परमेश्वरलाई उहाँमाथि हामीले विश्वास गरेन भने भरोसा गरेन भने हामीले परमेश्वरलाई के गरिरहेको छौँ दिदीबहिनीहरू अथवा दाजुभाइहरू हुन्छ अरू शङ्का गरे हुन्छ अनि शङ्का गऱ्यो भने के हुन्छ अझ ट्राई गर्नुहोस् राम्रै छ परमेश्वरलाई विश्वास गर्नुहोस् र विश्वास गरेनौँ भने हामी के गरिरहेछौँ परमेश्वरलाई घृणा गरिरहेछौँ अनि के अरे हजुर हात उठाउनुहोस् त हजुर के भन्नुभयो इन्कार अनि यहाँ चाहिँ कसले भन्नुभयो झुट तुल्याइरहेको हुन्छ यो जवाफ चाहिँ मैले खोजिरहेको बाइबलमा त्यही ल्याएको छ जब हामी विश्वास गर्दैनौँ हामीभन्दा तपाईँ झुट्टा हो हामीले सिद्धै त उहाँलाई झुट्टा त भन्दैनौँ तर जब विश्वास गर्दैनौँ त्यही गरिरहेको हुन्छ यो गम्भीर कुरा हो उहाँलाई घृणा गर्नु हो कसैले भने हो उहाँलाई इन्कार गर्नु पनि हो यो गम्भीर साथ हामीले लिनु परेको छ तपाईँले मैले हाम्रो दिनदिनको जीवनमा जुन जुन बेला हामी उहाँमा भरोसा गर्दैनौँ नि हामी उहाँलाई झुट्टो तुल्याइरहेका छौँ हामी पापी आदमका सन्तान हो तर हामी चाहिँ परमेश्वरलाई विश्वास गरौँ हामीलाई यति जोड दिइरहेको छ अब हेर्नुहोस् न प्रतिज्ञा त भयङ्कर ठुलो थियो है जुन अब्राहम र सारालाई गर्नुभयो असम्भव थियो उनीहरू अब 100 वर्ष पुग्नलाई अब उनीहरू मरेको शरीर भइसक्यो तर परमेश्वरले पुरा गर्नुभयो यसबाट देख्छौँ कुनै पनि कुरा परमेश्वरको लागि कठिन छैन गाह्रो छ तपाईलाई के गाह्रो परिरहेको छ अहिले यसो सोच्नु त तपाईँको सबभन्दा गाह्रो कुरा के छ अहिले आज है हिजो आज अब सोच्नुहोस् परमेश्वरलाई कतिको गाह्रो हुन्छ होला त्यो सोच्नुहोस् है परमेश्वरलाई सबै कुरा सम्भव छ यो पाठ चाहिँ जति हामीले साँडो सिक्यौँ गहिरो सिक्यौँ वास्तविक सिक्यौँ व्यवहारिक सिक्यौँ त्यति नै हामी चाहिँ उहाँसँगै हिँड्छौँ उहाँको गवाही हुन्छौँ अनि हामी दूषित मुहान बन्दैनौँ हामी चाहिँ आशिषको खोरा बन्छौँ हामीसँग बाइबल छ होइन उहाँको वचन हो यो विश्वास गर्नुहुन्छ विश्वास गरिहाल्छ नि भन्नु के तपाईँ विश्वास गरे जस्तै हिँड्नुहुन्छ सिर्फ दुईवटा पद प्रयोग गरौँ न यहाँ हजारौँ दसौँ हजारमध्ये दुईवटा पद एउटा सबैलाई थाहा भएको पद तर यति महत्त्वपूर्ण पद मत्ती 6:33 के लेखेको छ तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोजी गर सबभन्दा पहिला चाहिँ के गर्यो अरे परमेश्वरको इच्छा खोज परमेश्वरले ठिक केलाई भन्नुभएको छ त्यो खोज सबभन्दा पहिलो स्थान परमेश्वरलाई दियो त्यही भन्दैछ अनि त्यो गर्यो भने परमेश्वरको प्रतिज्ञा छ यी सबै कुराहरू के खाउँला के पिउँला के लगाउँला यी सबै कुराहरू हाम्रो दैनिक खाँचोहरू चाहिँ उहाँले भन्नुभएको छ थपिनेछ कतिजनाले विश्वास गर्छन् मलाई त्यो गाउन त नेपालभरिको चर्चले गाइरहेको हुन्छ हरेक मलाई लाग्छ हरेक शनिबारै गाउँछ जस्तो लाग्छ ईश्वरको राम्रै सक्छ तर विश्वास गर्ने कतिजना छन् मलाई कुरा त्यो हुँदैछ के तपाईँ त्योमध्ये पर्नुहुन्छ के तपाईँले प्रमाणित गर्नुभयो मैले उहाँलाई पहिलो स्थान दिएँ हो मलाई आज घाटा पर्थ्यो मेरो पसल बन्द गरेर म सम्पत्ति गएँ तर मलाई परमेश्वरले दिनुभएको छ के त्यसरी तपाईँले चाहिँ निर्णय गर्ने गर्नुहुन्छ त्यो जाँच अब्राहमको विश्वास देख्छौँ उसले चाहिँ खतना गरायो खतना गरायो किनभने खतना चाहिँ के को चिन्ह हो दाजुभाइहरू यो शब्दहरू जान्नु परेछ के को चिन्ह हो खतना चाहिँ परमेश्वरले अब्राहमसित गर्नुभएको करार अथवा वाचाको चिन्ह हो है त्यसैले यो ज्ञान एकदम महत्त्वपूर्ण छ है त्यो खतनाले अब्राहम चाहिँ परमेश्वरको सबै प्रतिज्ञा कमाउने होइन यो त सित्तैमा हो तर यो चाहिँ उसको विश्वासको प्रतिको चिन्ह बप्तिस्मा जस्तै बप्तिस्मा लिएर हाम्रो पाप क्षमा हुने होइन तर बप्तिस्माले चाहिँ हामीले गवाही एउटा चिन्ह दिँदैछौँ मैले यहाँभित्र चाहिँ पाप क्षमा पाएको छु म विश्वासी हुँ भन्दैछौँ तर यहाँभित्र नै भएको छैन भने त्यो बाहिरी पाप त्यो बप्तिस्माले हामीलाई स्वर्ग पुर्याउँदैन त्यस्तै खतना चाहिँ गरेर विश्वास छैन भने त्यो खतना चाहिँ खतनै होइन पछि गएर पावलले त्यही भन्छ रोमी 2 अध्यायमा तर यहाँ चाहिँ अब्राहमले चाहिँ विश्वास गरिरहेको छ मुक्तिदाता आउँदै हुनुहुन्छ यो करार हाम्रो वंशमा इजरायल जातिमा हिब्रु जातिमा चाहिँ त्यो शैतानको शिरको च्याउनेवाला आउँदै हुनुहुन्छ अनि म चाहिँ विश्वास गर्छु भन्दै चाहिँ उजिरहेको छ अनि उसले सबैलाई आफ्नो घरमा भएको सबै पुरुषहरूलाई जन्मेका जति सबैलाई जन्मेको 8 दिनमा खतना गराउँथ्यो अब अर्को कुरा के देख्छ भने सारा चाहिँ यति खुसी भएको छ उसको 2 अभिव्यक्तिहरू हामी पाउँछौँ उसले भन्छ परमेश्वरले मलाई त एकदम हाँस्ने तुल्याउनु भएको छ भनेको मतलब मलाई आनन्द र खुसीले भरिदिनु भएको छ अब चाहिँ अरूहरू पनि मसँगै खुसी हुनेछ किनभने परमेश्वरले जुन कुरा असम्भव थियो मान्छेलाई त्यो सम्भव गराउनुभएको छ हुन त सारालाई हामीलाई जस्तै सुरुमा चाहिँ विश्वास गर्न गाह्रो भएको थियो ऊ चाहिँ अविश्वासमा हाँसेको थियो अस्ति हामीले अध्ययन गऱ्यौँ तर आखिरमा विश्वास गरेरै छड्यौँ यो चाहिँ हामीलाई कसरी थाहा छ भने हिब्रु 11:11 नोट गरिराख्नुहोस् त्यहाँ लेखेको छ कि विश्वासद्वारा साराले चाहिँ गर्भधारण गर्नका लागि चाहिँ बल प्राप्त गरे र उमेर नाघिसक्दाखेरि पनि उसले एउटा बालक जन्माए, किनकि जसले प्रतिज्ञा गर्नुभएको छ उहाँ विश्वास योग्य हुनुहुन्छ भनेर साराईले चाहिँ निर्णय गरे। हिब्रू 11:11 प्रश्न उठ्छ, तपाईँ र मेरो गवाई चाहिँ कस्तो छ? है, साराको गवाई त यस्तो थियो, परमेश्वरले मलाई त खुसीले भरिदिनु भएको छ। तपाईँ चाहिँ कस्तो छ? कति दुःख छ मेरो जीवनमा, अरू कसैलाई भएको छैन होला, कसैलाई नपरोस् पनि, तपाईँको गवाई त्यस्तै छ। मेरो त हो दुःखको कुरा गरेँ भने घटेन सक्दैन, साराको त्यस्तो छैन, साराले भन्छ मलाई त हाँस्ने तुल्याउनु भएको छ, मलाई आनन्द र खुसीले भरिदिनु भएको छ। कस्तो खालको गवाई छ तपाईँको? हामीले यहीँ रोकौँ है, अनि एउटा भजन गाउन सकिन्छ कि, अथवा कोरस मात्र भए पनि। अनि धन्यवाद, सल्लाह।